نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. إن الذين يحبون أن تشيع الفاحشة في الذين آمنوا لهم عذاب أليم في الدنيا والآخرة والله يعلم وأنتم لا تعلمون. بے شک وہ لوگ جو پسند کرتے ہیں کہ پھیلے فحاشی فاحشہ ان لوگوں میں جو ایمان لائے، ان کے لیے دردناک عذاب ہے دنیا میں بھی اور آخرت میں بھی، اور اللہ جانتا ہے اور تم نہیں جانتے ہو. ان الذین، بے شک وہ لوگ کوئی بھی ہو سکتے ہیں، کافر بھی ہو سکتے ہیں یا سو کالڈ مسلمز بھی ہو سکتے ہیں، یحبونا جو پسند کرتے ہیں، محبت رکھتے ہیں، چاہتے ہیں، کیا؟ ان تشیع الفاحشہ، تشیع کا لفظ جو ہے اشاعت سے ہے، اردو میں عام استعمال ہوتا ہے، کسی بھی چیز کی نشر و اشاعت، پھیلانا، آشکارا ہونا، قوت پانا، کسی کے خلاف بے بنیاد الزام وضع کرنا اور اس کو لوگوں کے اندر پھیلانا، بنیادی طور پر پھیلانے کے معنی میں. کیا پھیلے، کس چیز کی اشاعت ہو؟ الفاحشہ، فاحشہ کی. فاحشہ کا لفظ جو ہے عربی زبان میں کئی معنوں میں استعمال ہوتا ہے، بے حیائی کے معنوں میں، بدکاری کے معنوں میں، جھوٹی خبر کی اشاعت کے لیے بھی. تو جو لوگ چاہتے ہیں کہ مسلمانوں کے اندر فاحشہ پھیلے، تو ہم ذرا فاحشہ کی مختلف قسمیں جو ہیں ان کے بارے میں ذرا تفصیل سے دیکھیں گے. فاحشہ کے لفظی معنی کیا ہیں؟ بے حیائی، بدکاری، برے کام، کھلی برائی، ہر وہ کام جو انسان کی شہوانی خواہش میں تحریک پیدا کرنے کا سبب بنے، جو انسان کی لسٹ کو پرووک کرے، کوئی بھی چیز جو انسان کی نفسانی خواہشات میں اضافے کا سبب بنے، اس کی بہت سی صورتیں ہیں. پہلی صورت کیا ہے کہ کسی شخص پر یا کسی پاک دامن عورت پر زنا کا الزام لگانا اور پھر اس بات کو بغیر تحقیق کے لوگوں میں پھیلانا اور اسے بیان کرنا، گویا دوسرے لفظوں میں سکینڈلز کو عام کرنا. تو جو لوگ سکینڈلز پھیلانے میں دلچسپی رکھتے ہیں، یعنی فاحشہ کے لیے اس تعریف کی روح سے اگر ایک لفظ ہم سلیکٹ کریں تو وہ کیا آتا ہے؟ سکینڈلز عام کرنا یا سکینڈلز پھیلانا. دوسری صورت فاحشہ کی زنا ہے، جسے قرآن پاک میں فاحشہ تو مبینہ کہا گیا ہے. اس میں زنا بھی آتا ہے، اور زنا کے علاوہ خواہش نفس پوری کرنے کے سارے طریقے، کوئی بھی صورت. مثلا مردوں کی مردوں سے خواہش پوری کرنا، جسے لواطت کہا جاتا ہے، یا پھر ہوموسیکشوالٹی کہا جاتا ہے. لواطت اس کو اس لیے کہا جاتا ہے کہ سب سے پہلے یہ برائی قوم لوط میں شروع ہوئی تھی، جن پہ پتھروں کا عذاب نازل ہوا تھا. پھر اسی کی ایک اور صورت، حیوانات سے خواہش پوری کرنا، یعنی مردوں کا مردوں سے خواہش پوری کرنا یا پھر حیوانات سے خواہش پوری کرنا. اس کے متعلق آپ صلی اللہ علیہ وسلم نے فرمایا ہے کہ اگر تم دیکھو کہ کوئی شخص حیوان پہ جا پڑا ہے تو اس کو بھی اور اس حیوان کو بھی مار ڈالو، یعنی اس جانور کو بھی مارنے کا حکم ہے ساتھ. اس میں ضرور کوئی حکمت ہوگی، جیسے پاگل کتا ہوتا ہے نا، تو اگر وہ کاٹ لے تو پھر کیا حکم ہے؟ کہ اس کو چھوڑو نہیں، مار ڈالو. اسی طرح ہو سکتا ہے کہ جس جانور کے ساتھ کوئی انسان برا فیل کرے، ہو سکتا ہے کہ اس کے اندر کوئی ایسی خرابی پیدا ہو جاتی ہے جو مزید انسانوں کے لیے نقصان دہ ہو. اس میں ہم دیکھتے ہیں کہ ویسٹ میں ایسی چیزیں بہت عام ملتی ہیں، پھر فاحشہ کی ایک اور صورت، عورتوں کا عورتوں سے تعلق، لیسبینز. شریعت نے عورتوں کے لیے بھی حدود مقرر کر دی. کوئی عورت کسی عورت کے سامنے ناف سے لے کر گھٹنوں تک کا حصہ کسی صورت نہیں کھول سکتی. یہ جو ہمارے یہاں عام رواج ہے کہ عورتیں ایک دوسرے کے سامنے نہا لیتی ہیں یا کپڑے تبدیل کر لیتی ہیں اور اس میں جسم دوسرے کے سامنے کھل جاتا ہے، تو اس کی اجازت نہیں. اسی طرح آپ صلی اللہ علیہ وسلم نے اس بات سے بھی سختی سے منع کیا ہے کہ کوئی عورت کسی دوسری عورت کے ساتھ چمٹے، یعنی اپنے سارے جسم کو چمٹا لے، اور خصوصاً لباس کے بغیر. جس طرح مرد کے مرد سے تعلق کو لواطت کہا جاتا ہے، اسی طرح عورت کی عورت سے تعلق کو سحاق کہا جاتا ہے. جیسے اسحاق لکھا جاتا تو الف ہٹا دیں، سحاق. یعنی عورت کا عورت سے شہوانی تعلق جو ہے وہ بھی فاحشہ میں آتا ہے. پھر اسی طرح شوہر اور بیوی کے تعلق کی خاص باتیں کسی دوسرے کے سامنے کرنا، یعنی گفتگو کرنا اس کے بارے میں، یعنی ایک ہسبینڈ وائف کی جو پرائیویٹ باتیں ہیں جو وہ صرف ایک دوسرے سے کہہ سکتے ہیں یا کر سکتے ہیں، ان باتوں کو کسی دوسری دوست سے یا کسی دوسرے انسان سے کہنا یا لکھنا یا کسی بھی طرح اس کو عام کرنا یا اسے محفلوں میں بیٹھ کے ڈسکس کرنا، یہ بھی فاحشہ کے پھیلانے میں آتا ہے. اسی طرح دوسری عورتوں کے حسن کے بارے میں اپنے شوہر سے ڈسکس کرنا، یہ بھی فحاشی پھیلانے میں آتا ہے. اس قسم کی باتوں سے بھی نبی صلی اللہ علیہ وسلم نے منع فرمایا ہے. اسی طرح زنا کی جو مختلف صورتیں ہیں، جیسے ایک حدیث میں آتا ہے، حضرت ابو ہریرہ سے روایت ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا، آنکھ کا زنا شہوت کی نظر سے کسی کو دیکھنا ہے، یعنی نگاہ میں لسٹ ہو، جسے بری نگاہ عام طور پہ کہا جاتا ہے. زبان کا زنا اس کی نسبت گفتگو کرنا ہے. نفس کا زنا اس کی آرزو اور خواہش کرنا ہے، یعنی دل میں بار بار ایسے برے خیالات لانا اور گھنٹوں اس پر سوچ بچار کرنا یا ایسی ہی باتیں سوچتے چلے جانا، نفس کی آوارگی جس کو کہتے ہیں. اور فرمایا، اور انجام کار شرمگاہ اس کی تصدیق کرتی ہے یا تکذیب کرتی ہے. اب یہ سب کام جو ہیں یہ فاحشہ میں آتے ہیں، سکینڈلز کو عام کرنا، زنا کر کے پھر اس کی باتیں کسی سے ڈسکس کرنا یا اس کو کسی بھی طرح عام کرنا، یا پھر لواطت یا سحاق یا شوہر اور بیوی کے راز یا دوسری عورتوں کے حسن کی باتیں شوہر کے سامنے ڈسکس کرنا، یہ تمام چیزیں فاحشہ میں آتی. ان الذین یحبون ان تشیع الفاحشۃ فی الذین آمنوا. اب ان ساری باتوں کو ذہن میں رکھیں، یعنی فاحشہ میں یہ ساری برائیاں آتی ہیں. پھر یہاں پر کیا حکم ہے کہ ان برائیوں کو پھیلانے کو جو پسند کرے، جو شخص اس فحاشی کی اشاعت کرنا چاہے، اس کو نشر کرنا چاہے، نشر کرنے میں کیا کیا چیزیں آتی ہیں ذرا سا اس کو بھی دیکھ لیتے ہیں. ایک تو یہ ہے کہ ون ٹو ون کسی سے گفتگو کرنا، خواہ آمنے سامنے بیٹھ کر یا ٹیلی فون پر یا پھر چیٹ کے ذریعے، یعنی انٹرنیٹ کے ذریعے، یا لکھ کر، یا سائن لینگویج میں، یا پھر تصویروں کے ایکسچینج کے ذریعے، یا ایسی چیزوں کے بارے میں کہانیاں لکھ کر نشر کرنا، یا ایسی پوئٹری کو عام کرنا، یعنی کوئی بھی طریقہ جس سے یہ برائیاں معاشرے میں ڈسکس ہوں یا عام ہوں، وہ ساری اس کی اشاعت میں آتی، خواہ گفتگو سے ہوں، خواہ قلم سے ہوں، خواہ ڈائریکٹ بات کی جائے یا انڈائریکٹ واضح الفاظ میں کی جائے یا اشاروں کنایوں سے، کوئی بھی طریقہ جس سے یہ موضوع پبلکلی ڈسکس کیا جائے، وہ سب اس میں آ جاتا ہے. حضرت عائشہ پر جو الزام لگایا گیا، اس الزام کو لوگوں میں جو پھیلایا گیا، اس کی طرف اشارہ ہے. اب آپ سوچیں کہ اگر ایک جھوٹی خبر کی اشاعت کو एक इल्जाम के फैलाने को नापसंद किया गया तो कहां ये कि हकीकी वाक्यात को महज लोगों में सनसनी पैदा करने के लिए या लोगों के अंदर एक ऐसा टेस्ट डेवलप करने के लिए कि वो अपने असल मकासद को छोड़कर या तामीरी काम छोड़कर महज इस चीज़ को तफरीह के नाम से या दिल लगी के नाम से आम करने लगे, तो उसके बारे में फिर आप सोच सकते हैं कि क्या हुक्म हो सकता है। इस वक्त सोचने की बात यह है कि हम बहैसियत उम्मा क्या किरदार अदा कर रहे हैं, इंडिविजुअली और कलेक्टिवली, अपनी ज़ाती सतह पर या इज्तमाही सतह पर, अफराद या हुकूमत, हम सब उम्मत मुस्लिमा के नुमाइंदे क्या किरदार अदा कर रहे हैं। प्रिंट मीडिया हो या इलेक्ट्रॉनिक मीडिया, इन दोनों को हम ज़्यादा से ज़्यादा किस चीज़ में इस्तेमाल कर रहे हैं। अब आप देखें कि किसी चीज़ को फैलाने के लिए सिर्फ ज़बान ही नहीं, कलम ही नहीं, बल्कि उसके अलावा इनडायरेक्टली किसी भी किस्म की सपोर्ट जो है, खा वो माल से हो, खा वो वक्त से हो, खा वो आइडियाज़ के ज़रिए हो, खा अपने किसी आर्ट के ज़रिए हो, या कोई भी और काम जो इन चीज़ों को फैलाने में तकवियत का ज़रिया बने, वो सब भी इशात में आ जाता है। जिस तरह नेकी को फैलाना या खैर और भलाई की बात को आम करना इंसान के लिए सदका जारिया हो जाता है, इसी तरह फाहिशा की इशात जो है वो भी इंसान के लिए नुकसान का सबब है। फिर इसी तरह इन कामों के लिए जो जगह इस्तेमाल होती, उन जगहों को रेंट आउट करना या उनकी आमदनी खाना या किसी भी तरीके से इस इशात में हिस्सा लेना, इसको आप कैटेगराइज कर सकते हैं। मजीद भी इनके बारे में फरमाया कि इन्नल्लज़ीना युहिब्बूना, जो लोग पसंद करते हैं, जिनको ये अच्छा लगता है कि फहाशी फैले, किस में, फिल्लज़ीना आमनु, ईमान लाने वालों में, यानी उनके मिजाज या उनके जो एक्टिविटीज़ हैं उनमें ऐसी चीज़ों को आम करना उन्हें अच्छा लगता है, लहुम अज़ाबुन अलीमन, उनके लिए दर्दनाक अज़ाब है, फिर दुनिया वल आखिरा, दुनिया में और आखिरत में, वल्लाहु यालमु व अंतुम ला तालमु, अल्लाह जानता है तुम नहीं जानते कि वो अजाब क्या है या इस हुक्म में इतनी सख्ती क्यों है। बाज़ वक़्त हम देखते हैं कि ऐसा काम करने वाले बज़ाहिर तरक्की कर रहे होते हैं, बज़ाहिर बहुत खुश नज़र आते हैं, बहुत ग्लैमर होता है उनके इर्द गिर्द, और उसको हम उनकी कामयाबी या उनकी खुशकिस्मती का राज समझते हैं, और हम कहते हैं कि नहीं, ये कैसे हो सकता है कि उनके लिए अजाब हो, उनके लिए तो कोई अजाब नहीं, उनके लिए तो दुनिया में रौनक ही रौनक है या खुशियाँ ही खुशियाँ हैं। लेकिन यहाँ क्या कहा गया, वल्लाहु यालमु व अंतुम ला तालमून, और अल्लाह जानता है तुम नहीं जानते हो। दुनिया के अजाब की तो कई शक्लें हो सकती हैं, लेकिन आखिरत का अजाब जहाँ तक है, उसके बारे में हदीस में आता है कि मेराज की रात में कुछ ऐसे लोगों के पास से आप सल्लल्लाहु अलैहि वसल्लम का गुजर हुआ जिनकी जिल्द आग से बनी हुई कैंचियों से काटी जा रही थी। आपने फरमाया, मैंने जिब्रील से पूछा, ये कौन लोग हैं? उन्होंने बताया, यानी जिब्रील अलैहिस्सलाम ने, कि ये वो लोग हैं जो औरतों को अपनी तरफ मायल करने और बदकारी करने के लिए बनाव सिंघार करते थे। फिर मेरा गुजर एक कुएं पर हुआ जिससे नहायत बदबूदार भभक उठ रही थी और अंदर से चीखने की आवाज़ें आ रही थी। मैंने जिब्रील से पूछा, ये कौन लोग हैं? उन्होंने बताया कि ये वो औरतें हैं जो बदकारी के लिए जीनत और आराइश करती थी और वो काम करती थी जो इनके लिए जायज़ न था। हज़रत जाबिर से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अपनी उम्मत के बारे में जिन चीज़ों का मुझे खौफ है, उनमें सबसे ज़्यादा डरावनी दो चीज़ें हैं, नफसानी ख्वाहिश और लंबी आरजू। जहाँ तक नफसानी ख्वाहिश का ताल्लुक है, वो हक बात से रोकती है और लंबी आरजू आखिरत भुला देती है। यानी जब इंसान दुनिया के बारे में लंबी लंबी प्लानिंग करने लगता है तो कुदरती तौर पर आखिरत की याद उससे महव हो जाती है। फाहिशा हया के मनाफी चीज़ है, और हया के बारे में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बेहयाई जिस चीज़ में भी होगी उसे ऐबदार कर देगी, और हया जिस चीज़ में भी होगी उसे जीनत बख्शेगी। यानी हया चीज़ों को खूबसूरती बख्शने का ज़रिया है, और बेहयाई से चीज़ें बदसूरत हो जाती हैं। मसलन गुफ्तगू में अगर हया ना हो तो आप देखेंगे कि गुफ्तगू में फिर क्या होगा, बदअखलाकी होगी। इसी तरह अगर लिबास में हया ना हो तो फोहश लिबास इंसान पहनेगा जिससे और कई खराबियां होंगी। यानी किसी भी मामले में जब वो हया इख्तियार नहीं करता तो मुश्किल पैदा होती है। इसी तरह एक और हदीस में आता है कि ईमान की 60 से ऊपर कुछ शाखें हैं, और हया भी ईमान की एक शाख है। हज़रत इब्ने उमर से रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, यकीन जानो कि हया और ईमान दोनों एक दूसरे से मिले हुए हैं, अगर इनमें से एक जाता रहा तो दूसरा भी जाता रहेगा। हज़रत ज़ैद बिन तलहा कहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हर दीन में कोई ख़ास पसंदीदा खसलत होती, और इस्लाम की महबूब तरीन खसलत हया है। इमरान बिन हुसैन रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल हया खैरुन कुल्लु, हया मुकम्मल खैर खूबी है, यानी हया में खैर ही खैर है। इसी तरह हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि आपने फरमाया, हया ईमान का हिस्सा है और ईमान जन्नत में ले जाएगा, इसके बरअक्स बेहयाई बदी है और बदी का ठिकाना दोजख है। इसी तरह एक और रिवायत में कुछ यूँ आता है कि हया ईमान है और ईमान बहिश्त में ले जाएगा, और बेहयाई जफा है और जफा जहन्नम का मूजिब है। यानी जब इंसान बेहया हो जाता है तो सख्त दिल, तुरश रू, सख्त मिजाज और बद अखलाक हो जाता है। हज़रत इब्ने मसूद से रिवायत है, आपने फरमाया, मोमिन ताने देने वाला, लानत करने वाला, फहश बकने वाला और बेबाक और बेहया नहीं हुआ करता। यानी ये क्वालिटीज़ मोमिन के अंदर नहीं होती कि उसकी गुफ्तगू में फहाशी हो, क्योंकि गालियां बकना जो है ये भी फहाशी ही की एक किस्म है। गुफ्तगू में गालियों का इस्तेमाल जो है ये भी तशी अल्फाहिशा में आता है, क्योंकि ये भी वायरस की तरह फैलती है ना, कोई नई गाली किसी से सुनी, एक ने दूसरे से, दूसरे से तीसरे ने आगे उसको रवाज दे दिया। यानी जिस जबान पर अल्लाह का जिक्र हो वहाँ गालियाँ कहाँ जेब दे सकती हैं। उमूमन आपने गौर किया होगा कि गालियों के जो अल्फाज हैं उसमें सरासर फहाशी होती है। हज़रत अबू सईद खुदरी रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम घर के गोशे में पर्दा नशीन कंवारी लड़की से भी ज़्यादा हयादार थे। जब आप किसी नापसंदीदा चीज़ को देखते तो हम आपके चेहरे से पहचान लेते थे कि आपको ये बात अच्छी नहीं लगी। एक दिन आपने सहाबा से फरमाया, खुदा से ऐसी शर्म करो जैसा कि शर्म करने का हक है। तो सहाबा ने अर्ज़ किया, हम खुदा से हया करते हैं। तो आपने फरमाया, ये नहीं बल्कि हया वो करता है जो सर और उसमें जो कुछ है। क्या है सर में? अंदर दिमाग है और बाहर बाल है। सर और उसमें जो कुछ है उसकी हिफाजत करता रहे, यानी अपने ख्यालात की, दिमाग की हिफाजत करता है, और पेट और जो कुछ उसमें है उसकी हिफाजत करता है, यानी लुक्मा हलाल उसमें डालता है या नहीं, और मौत को और गलने सड़ने को याद रखता है, और आखिरत का चाहने वाला है, दुनिया की जेब ज़ीनत छोड़ देता है, और जिसने ऐसा किया उसने खुदा से शर्माने का हक अदा कर दिया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, लोगों से ज़्यादा अल्लाह का हक है कि उससे हया की जाए, क्योंकि बाज़ वक़्त हम लोगों के सामने तो बहुत शरीफ बन जाते हैं लेकिन तन्हाई में सारी शराफत भूल जाते हैं। तो यहाँ पर सबसे ज़्यादा हया अल्लाह ताला के सामने होनी चाहिए। इब्ने मसूद का कौल भी है कि अल्लाह ताला के बारे में पूरी तरह बाहया रहो, सर और जो उसमें है, पेट और जो उसमें है उसकी हिफाजत करो कि कोई नाजायज चीज़ इनमें ना आने पाए, और मौत और आजमाइश को याद रखो कि आज अगर अच्छे दिन हैं तो कल कोई इम्तिहान भी हो सकता है, बीमारी से, या किसी भी चीज़ के नुकसान से या किसी भी नागवार और नापसंदीदा चीज़ के आने से। अब आप दोबारा देखिए इसी आयत को, इन्नल लदीना युहिब्बूना, बेशक वो लोग जो पसंद करते हैं, अंतशी अल्फाहिशतु, कि फाहिशा फैले, फाहिशा की इशात हो, फाहिशा स्प्रेड हो, फिल लदीना आमनु, उन लोगों में जो ईमान लाए, लहुम अजाबुन अलीमुन फिद दुनिया वल आखिरा, उनके लिए दुनिया और आखिरत में दर्दनाक अजाब है। आखिरत के अजाब की बात तो अभी हुई थी जो आप सल्लल्लाहु अलैहि वसल्लम को मेराज के मौके पर दिखाई गई थी, लेकिन दुनिया में अजाब की शक्लें क्या हो सकती हैं? उनमें आप देखिए कि मौजूदा दौर में एड्स की बीमारी किसी से भी ढकी छुपी नहीं, जो सरासर नतीजा है फहाशी का। और जैसा कि एक हदीस में भी आता है कि जब किसी कौम में फहाशी फैल जाती है तो अल्लाह ताला उसमें ऐसे अमराज पैदा कर देता है जो उनके पहलों में नहीं होते। तो एड्स जैसी बीमारी का फैलना जो है ये इस हदीस की तस्दीक करता है। फिर इसी तरह जहनी सुकून का ख़त्म हो जाना, ये भी अजाब की एक शक्ल है। दिल का चैन उठ जाना, सब कुछ होते हुए इंसान की खुशी ख़त्म हो जाना, तो दुनिया में भी दर्दनाक अजाब है और आखिरत में भी।
इज़ा लम तस्तहयी फसना मा शिता, जब तुम हया ना करो तो जो चाहो करो। हया क्या चीज़ है? हया इंसान के अंदर की वो कुव्वत है जो उसे बुराई करने से रोक देती है, बुराई के रास्ते में रुकावट पैदा कर देती। दूसरे लफ्जों में आप इसको झिझक कह सकते हैं, आड़ कह सकते हैं, शर्म कह सकते हैं, इनकबाज नफ्स कह सकते हैं। इनकबाज, इनकबाज होता है अंदर एक घुटन होने लगती है, अंदर से कुछ खिंचने लगता है। यानी गोया इंसान के अंदर एक डोर होती है जो खिंच जाती है, या एक बाघ होती है ना, जैसे घोड़ा भाग रहा होता है, अगर उसको रोकना चाहे तो क्या करते हैं, उसकी बाघ खींच लेते हैं, उससे क्या होता है, रुक जाता है। इसी तरह हमारा नफ्स जो है या हमारा दिल जो है वो मुख्तलिफ किस्म की बुराइयां करना चाहता है, मुख्तलिफ किस्म के गलत काम करना चाहता है, मुख्तलिफ किस्म की ख्वाहिशात की तकमील चाहता है। वो ख्वाहिशात जिनकी तकमील इंसान को हलाकत में मुबतला कर सकती। ख्वाहिश के लिए क्या लफ्ज़ आया है? हवा। और हवा का माना क्या होता है? ऊपर से नीचे गिरना। तो ख्वाहिशात इंसान को ऊपर से नीचे गिराती है, अखलाकी तौर पर या आमाल के एतबार से या नतीजे के एतबार से। अब आप देखें कि नफ्स को अगर आप तशबीह दें एक सरकश घोड़े से, तो हया क्या है? दरअसल उस घोड़े को भाग डालना या लगाम डालना कि जो उसको खींच के रखता है। अब इमेजिन करें कि वो बाघ टूट गई, नतीजा क्या निकलेगा, या आपके हाथ से निकल गई, क्या होगा? आप घोड़ा बेलगाम हो जाएगा और जिधर चाहेगा घुस जाएगा। हो सकता है किसी ममनुआ खेत में जा घुसे, हो सकता है आपको ऊपर से नीचे गिरा फेंके, हो सकता है किसी को लिताड़ चिथाड़ दे। फिर आप उससे किस चीज की तवक्को करेंगे? हर वो कुछ भी कर सकता है। यही चीज दरअसल इस हदीस में बयान की गई है, इज़ा लम तस्ताही फसना मा शेता, जब हया नहीं रही, वो लगाम नहीं रही, वो छुट गई, वो तार टूट गई, फिर जो दिल चाहे करो। तो जिस शख्स के अंदर हया नहीं होती, वो अंदर से लगाम खींचने की सलाहियत नहीं रखता, फिर नतीजा क्या होता है? इंसान किसी हद पे जाके नहीं रुकता। फिर आप देखिए कि दीन में दो तरह की जिम्मेदारियां हैं हम पे। एक क्या है? अल्लाह के हुकूक है, और एक दूसरी तरफ बंदों के हुकूक है। دین کی ایک یہ سیدھی سی تقسیم ہے، ایک موٹی سی تقسیم ہے. اب آپ دیکھیں کہ جس شخص کو خدا کا خوف نہ رہے، خدا سے حیا نہ ہو، جو اللہ سے نہیں شرماتا، تو اب کیا ہوگا؟ اللہ کے حقوق ادا کرنے کا وقت آئے گا تو وہ ڈھیٹ ہو کے بیٹھا رہے گا. نماز کا وقت ہے، اسے کوئی حیا نہیں، اللہ تعالیٰ سے شرماتا نہیں ایسا شخص، وہ ڈھیٹ بن کے بیٹھا، میں نہیں پڑھتا، میں سو رہا ہوں، میں کھا رہا ہوں، میں اپنے دوستوں سے باتیں کرنا چاہتا ہوں، مجھ سے نہیں پڑھی جاتی نماز. یہ کیا ہے؟ دراصل اللہ تعالی سے جھجک نہ ہونا، حیا نہ ہونا. کیونکہ جس شخص کو یہ خیال آ جائے کہ مجھے اللہ نے سب کچھ دیا اور میں اسی کے لیے نہیں اٹھا، پھر وہ نہیں بیٹھ سکتا کہ آرام سے بیٹھا رہے اور نماز چھوڑ دے. اسی طرح زکات دینا مثلاً، تو جس شخص کے اندر حیا نہیں، وہ کیا کرتا ہے؟ غریب کا مال اپنے مال میں ڈال کے کھا لیتا ہے. زکات یہی ہے نا، غریبوں کا مال ہے یا ضرورت مندوں کا مال ہے، تو اس شخص کے اندر حیا نہیں ہے نا. اگر اللہ سے شرماتا ہوتا وہ بندہ تو کیا کرتا؟ اگر آپ کسی کے پیسے اپنے پاس رکھ لیں، اس کا کیا مطلب ہے؟ آپ بہت ڈھیٹ انسان ہے، بے حیا انسان ہے، تبھی آپ نے ایسا کیا نا. دوسری طرف حقوق و لباد ہے. حقوق و لباد میں کیا ہوتا ہے؟ کسی انسان کا مال نہ کھایا جائے، کسی انسان کی بے عزتی نہ کی جائے، یا اس کو تانا نہ دیا جائے، یا جھوٹ نہ بولا جائے، یا غیبت نہ کی جائے، ہے نا. اب جو شخص کسی کی برائی مثلا اس کے منہ پہ کر رہا ہے، کیا اس کے اندر کوئی حیا ہے؟ کوئی جھجک ہے؟ جس کے اندر جھجک ہوتی ہے وہ نہیں کر سکتا، وہ منہ ہی نہیں کھول سکتا. اللہ سے جو شرماتا ہے وہ جھوٹ نہیں بول سکتا کہ اللہ تعالیٰ کیا کہیں گے، اس شخص نے ایک بات کچھ تھی اور بتائی کچھ، اس کو تو اندر سے ہی ایسی شرمندگی ہوگی کہ میں نے کیا کیا. اصل میں ہم حیا کو ایک بہت ہی ریسٹرکٹڈ معنوں میں لیتے ہیں، وہ پردہ کرنا یا کپڑے پہن کے رکھنا وغیرہ، وہ ایک بہت لمیٹڈ مفہوم ہے. یہ زندگی کے ساری چیزوں پر آتا ہے. شرم و حیا صرف لباس اور پردے کا نام ہی نہیں ہے، صرف لباس سے متعلق نہیں ہے حیا، وہ ایک حصہ ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا، بے حیائی جس چیز میں بھی ہوگی اسے عیب دار کر دے گی. مثلا کسی انسان میں ہے بے حیائی تو اسے عیب دار کر دے گی، اس میں عیب ہوں گے، وہ بدتمیز ہوگا، بد اخلاق ہوگا، بد زبان ہوگا، فضول باتیں بولے گا. لیکن جس شخص کے اندر جھجک ہوگی وہ نہیں ایسا کرے گا. آپ نے فرمایا، ما کان الفحش فی شیء الا شانہ وما کان الحیاء فی شیء الا زانہ. اور حیا جس چیز میں بھی ہوگی اسے چار چاند لگا دے گی، اسے خوبصورت بنا دے گی. اب دو لوگوں کو اپنے امیجینیشن میں لائیں. ایک ہے کہ جو لفظ منہ میں آتا ہے بدتمیزی سے بولے چلے جا رہے ہیں، اور ایک ہے کہ جو تو سمجھ کے بولتا ہے اور نرمی سے بات کر رہا ہے اور اچھے الفاظ کا چناؤ کر رہا ہے. تو دونوں میں فرق ہو جائے گا نا، چاہے ایک نے کتنا بھی اچھا میک اپ کر رکھا ہو، کتنے بھی خوبصورت کپڑے پہن رکھے. تو جہاں نرمی آپ کو خوبصورتی دیتی ہے، اس کے بعد کیا خوبصورتی دیتی ہے؟ حیا.